नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल असोज महिनाको 27 गते बिहिबार, तदनुसार 2022 अक्टूबर 13 तारीक, नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित पत्र पत्रिकाहरूले आगामी मंगिर 4 गते हुने चुनावसँग सम्बन्धित विषयवस्तुलाई प्राथमिकता दिएका छन्। पहिलो समाचार लिँदैछौ नागरिक दैनिकबाट। 5636 उम्मेद्वार मैदानमा शीर्षकमा नागरिकले प्राथमिकताका साथ समाचार बनाएको छ। निर्वाचन आयोगले मंगिर 4 गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ 5636 उम्मेद्वारले प्रतिस्पर्धा गर्ने जनाएको छ। आयोगले हिजो प्रत्यक्षतर्फका उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने 165 सदस्यका लागि विभिन्न राजनैतिक दल तथा स्वतन्त्र गरी 2412 जनाको उम्मेद्वारी कायम भएको छ। त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने 330 सीटका लागि 3224 जना उम्मेद्वार कायम भएको अन्तिम नामावली प्रकाशन गरिएको छ। प्रतिनिधि सभा सदस्यका लागि 2943 पुरूष, 280 महिला र एक अन्य गरी 2412 उम्मेद्वार छन्। त्यस्तै प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा सदस्यका लागि प्रदेश एकमा 510, मधेश प्रदेशमा 1007, बागमती प्रदेशमा 668, गण्डकी प्रदेशमा 235, लुम्बिनी प्रदेशमा 495, कर्णाली प्रदेशमा 116 र सुदूरपश्चिम प्रदेशमा 193 जना सहित 3224 जनाको उम्मेद्वारी कायम भएको आयोगले जनाएको छ। 5636 उम्मेद्वार मैदानमा शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। ठूला दलको जोड एजेण्डामा होइन अंकगणितमा, यो शीर्षक हो नयाँ पत्रिकाको मुख्य समाचारको। देशका प्रमुख मुद्दाको सट्टा प्रमुख दलहरूले आसन्न निर्वाचनमा जसरी पनि बहुमत जुटाउने अंकगणितीय राजनीतिलाई प्राथमिकता दिएका छन्। निर्वाचन मार्फत प्राप्त जनादेशको बलमा संघ र सातवटै प्रदेशमा नयाँ सरकार बन्नेछन्, तर आफ्नो नेतृत्वमा बनाउन चाहेका ती सरकारले गर्ने काम र सेवा प्रवाहबारे दलहरू चुपचाप छन्। जसरी पनि बहुमतको अंक बटुल्न सम्पूर्ण शक्ति लगाएका छन्। भावी सरकारको जोड घटाउका लागि दलहरू विचारविहीन गठबन्धन कसिलो बनाउनेतिर केन्द्रित छन्। पार्टीभित्रै तीव्र असन्तुष्टि हुने गरी स्वेच्छाचारी ढंगले टिकट वितरण, ठेकेदार, व्यवसायी र विभिन्न मुद्दाका आरोपी सम्मका हातमा टिकट सुम्पिने तथा टिकटमा नवप्रवेशीलाई प्राथमिकता लगायतका घटना बहुमतकै जोडबलका लागि दलहरूले चलाएका अस्त्र हुन्। राजनीति व्यक्ति र पद केन्द्रित भएपछि एजेण्डा मुद्दा त गौण हुने नै भयो, यो भनाई हो राजनीति शास्त्रका प्राध्यापक कृष्ण खनालको। राजनीति व्यक्ति र पद केन्द्रित भएपछि एजेण्डा मुद्दा त गौण हुने नै भयो। अहिलेको राजनीति देश र जनताको हित प्रणाली बलियो बनाउनेतिर होइन, केवल चुनाव, त्यसबाट राजनैतिक पद प्राप्ति र व्यक्तिगत स्वार्थपूर्तिका लागि मात्र भइरहेको छ। यसै गरी विश्लेषक झलक सुवेदीको भनाई छ, दलहरूले विचार र एजेण्डाका आधारमा मात्र अंकगणितको अनुकूलता निर्माण गर्दा प्रभावशाली हुन्थ्यो, यसरी राजनीतिलाई ध्रुवीकृत गर्दा मात्र जनताले एजेण्डाका आधारमा मत दिन पाउँथे। तर दलहरूले चुनावी घोषणा पत्र र एजेण्डा तयार गर्नु अघि नै गणितीय खेल सकेर किन के आधारमा मत मागिँदैछ भन्ने विषयलाई गौण बनाएका छन्। नागरिक अगुवा श्याम श्रेष्ठको भनाईलाई पनि नयाँ पत्रिकाले समेटेको छ। दलहरूसँग विचार, सिद्धान्त र एजेण्डा देखिन्न, यो चिन्ताजनक अवस्था हो। एजेण्डा नभएपछि राजनीति व्यापार जस्तै हुन्छ, नाफा जहाँ भयो त्यतै लाग्यो, जोसँग पनि गठबन्धन गर्यो। श्याम श्रेष्ठ नागरिक अगुवाको भनाई हो यो। दुई गठबन्धनको नेतृत्व गरिरहेका दलहरूको यस्तो दावी भन्दै नयाँ पत्रिका अगाडि लेख्छ, अंकगणितबाट नै देशमा सुशासन ल्याउन प्रयास गर्ने हो। विकास गर्न, गरीबी हटाउन, उन्नति गर्न, रोजगारी सृजना गर्न देशमा सुशासन चाहिन्छ। रामचन्द्र पौडेल, कांग्रेसका वरिष्ठ नेताको भनाईलाई समेटिएको छ। यसै गरी पृथ्वी सुब्बा गुरूङ एमाले उपमहासचिवको भनाई छ, हामी एजेण्डामै केन्द्रित भएर स्थानीय चुनाव लड़ेका थियौं र अब पनि राष्ट्रिय स्वाधीनताको रक्षा, राजनैतिक स्थिरता, समृद्धि र विकासको एजेण्डा लिएरै चुनावी अभियान चलाउँदैछौ। ठूला दलको जोड़ एजेण्डामा होइन अंकगणितमा शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। निर्वाचन क्षेत्र फेर्नेमा उपल्ला नेता नै धेरै, यो शीर्षक हो गोर्खापत्रको अग्रपृष्ठको। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा सदस्यका लागि गोर्खा क्षेत्र नम्बर दुईबाट उम्मेद्वार बन्नुभएको छ। मंगिर चार गते हुने निर्वाचनका लागि अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवन छोडेर गोर्खा जानुभएको हो। उहाँ विक्रम सम्बत 2064 संविधान सभा निर्वाचनमा रोल्पा दुई र काठमाण्डु दस, 2070 विधानसभा निर्वाचनमा काठमाण्डू 10 र सिराहा 5 तथा 2074 प्रतिनिधि सभा निर्वाचनमा चितवन 3 उम्मेद्वार बन्नुभएको थियो। उहाँले निर्वाचन क्षेत्र परिवर्तन गरेपछि यस विषयमा बहस पनि भइरहेको छ। प्रमुख राजनैतिक दलमध्ये प्रत्येक निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा प्रचण्ड नै प्रमुख हुनुहुन्छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा 2048, 2051 र 2056 गृह जिल्ला डडेलधुराबाट उम्मेद्वार हुनुहुन्छ। डडेलधुराका अतिरिक्त 2064 कञ्चनपुर 4 र 2070 कैलाली 6 उम्मेद्वार हुनुहुन्थ्यो। यस्तै 2074 गृह जिल्ला डडेलधुराबाट उम्मेद्वार बन्नुभएका उहाँले यसपटक पनि डडेलधुरा नै रोज्नु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहटबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। 2056 रौतहटको 1 र 4 विजयी नेपाल 2064 भने काठमाण्डु 2 र रौतहट 4 बाट पराजित हुनुभएको थियो। 2070 काठमाण्डु 2 र रौतहट 4 विजयी हुनुभएको थियो। अहिले उहाँ पुनः गृह क्षेत्र रौतहट 1 फर्किनु भएको छ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल 2070 इलाम र सर्लाहीबाट पराजित हुनुभएको थियो। गृह जिल्ला छाडेर अन्यत्र जाँदा पाहुनाको ट्याग लागे पनि निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेताको संख्या उल्लेख्य छ। कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, पूर्व सभामुख एवं माओवादी केन्द्रकी नेत्री उनसरी घरती मगर, कांग्रेसकै सुदूरपश्चिम प्रदेश तथा प्रदेश सभापति वीरबहादुर बलायर, पूर्व मन्त्री तथा एमाले नेता अग्निप्रसाद खरेल, सत्तारूढ़ गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली नेता अनिल कुमार झाले पनि निर्वाचन क्षेत्र परिवर्तन गरी उम्मेद्वारी दिनुभएको छ। निर्वाचन क्षेत्र फेर्नेमा उपल्ला नेता नै धेरै, यो शीर्षक हो गोर्खापत्रको अग्रपृष्ठको। संघीयतापछि पहिलो पटक दीपक मनांगे निर्विरोध सांसद, यो शीर्षक हो नेपाल समाचार पत्रको। संघीयता कायम भएपछिको दोस्रो प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन्। हिमाली जिल्ला मनाङबाट प्रदेश सभा सदस्य दीपक मनांगे राजीव गुरूङ निर्विरोध निर्वाचित हुनुभएको छ। मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र खबाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेद्वार दोर्जे लामा गुरूङले हिजो उम्मेद्वारी फिर्ता लिएपछि मनांगे निर्विरोध निर्वाचित हुनुभएको हो। स्वतन्त्र उम्मेद्वार लामाले मनांगेलाई समर्थन गर्ने भन्दै उम्मेद्वारी फिर्ता लिनुभएको जनाइएको छ। संघीयतापछि पहिलो पटक दीपक मनांगे निर्विरोध सांसद, यो शीर्षकको नेपाल समाचार पत्रको। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन, उम्मेद्वारले पाए निर्वाचन चिन्ह, यो शीर्षक हो गोर्खापत्रको अग्रपृष्ठको। आगामी निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ 2412 उम्मेद्वार कायम भएका छन्। निर्वाचन आयोगले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दा उम्मेद्वारी फिर्ता लिएका र रद्द भएका 119 जनाको नाम उम्मेद्वारको सूचीबाट हटाइएको छ। आयोगका अनुसार प्रतिनिधि सभातर्फ 165 प्रतिनिधि सभा सदस्यका लागि 2187 पुरूष र 225 महिला उम्मेद्वार कायम भएका छन्। निर्वाचन कार्यक्रम बमोजिम असोज 26 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले 165 प्रतिनिधि सभा र 330 प्रदेशसभा निर्वाचन क्षेत्रमा नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने क्रम अबेरसम्म जारी रहेको जानकारी दिनुभयो। आयोगका अनुसार प्रदेशसभातर्फ 257 जना उम्मेद्वारको नाम सूचीबाट हटाइएको छ। उम्मेद्वारी फिर्ता लिएका र रद्द भएका उम्मेद्वारको नामावली सूचीबाट हटाएर प्रदेशसभातर्फ 7 प्रदेशमा 3224 उम्मेद्वार कायम भएको प्रवक्ता पौडेलले बताउनुभयो। प्रदेशसभातर्फ 2943 पुरूष र 280 महिला तथा एक अन्य लिंग समूहका उम्मेद्वार छन्। उम्मेद्वारले पाए निर्वाचन चिन्ह गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। तीन सय 376 उम्मेद्वार फिर्ता, यो शीर्षक हो कान्तिपुरको। कार्यवाहीको डरले पछि हटे केही बागी, उपशीर्षक दिइएको छ। प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेद्वारी दिएका 376 जनाले उम्मेद्वारी फिर्ता लिएका छन्। प्रतिनिधि सभामा उम्मेद्वारी दिएका 119 र प्रदेशसभातर्फ 257 जनाले उम्मेद्वारी फिर्ता लिएका हुन्। 376 उम्मेद्वार फिर्ता, कार्यवाहीको डरले पछि हटे केही बागी शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ कार्यक्रम अखबार, एकैछिन विज्ञापन र सन्देश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। सुदखोर भन्दा चर्का लघु वित्त शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ। ग्रामीण भेगमा विपन्न र सीमान्तकृत वर्गमा वित्तीय पहुँच विस्तार गर्दै आय आर्जन वृद्धि गर्ने मुख्य उद्देश्यबाट लघु वित्त वित्तीय संस्था विचलित हुँदा उनीहरू विरूद्ध चर्का स्वर उठ्न थालेका छन्। चुनावका मुखमा राजनैतिक दल र थिनका नेता कार्यकर्ता जिल्ला र गाउँतिर केन्द्रित भइरहँदा लघु वित्त पीड़ित भने विभिन्न मागसहित लघु वित्तीय संस्था विरूद्धको संघर्ष समितिका नाममा काठमाण्डुमा जम्मा भएर प्रदर्शन गर्न थालेका छन्। सल्यानको दारमा गाउँपालिका स्थित भलचौरकी सीता कामीले कृषि व्यवसाय तथा घुम्ती पसल गर्न लघु वित्तबाट ऋण लिनु भएको थियो, तर जम्मा 3,50,000 ऋण लिन उहाँले यो क्षेत्रमा संचालित किसान मिरमिरे, स्वदेशी, चौतारी लक्ष्मी, चेतना लगायत लघु वित्तमा तमसुक गर्नुभएको थियो। सावामा मात्र होइन 18% ब्याज पनि तिर्न नसकेपछि उहाँले लघु वित्तको धम्की र श्रीमानको कुटाई खानु परेको छ। शारदा नगरपालिका 2 जोगदे खोलाकी बिन्दु विकले घरेलु उद्योग सञ्चालन गर्न 4 अघि विजय लक्ष्मी र नेपाल लघु वित्तबाट 18% ब्याज दरमै 3,00,000 ऋण लिनुभएको थियो। काम फुकाउन भन्दै उहाँले सो रकम छिमेकी महिलालाई दिनुभएको थियो। उहाँले छिमेकीबाट यो रकम फिर्ता पाउन सक्नु भएको छैन। लघु वित्तको चर्को ब्याज तिर्न गाह्रो भएको छ। श्रीमानबाट सहयोग भन्दा दुर्व्यवहार सहनु परेको छ। सामाजिक उत्थानका नाममा खुलेका लघु वित्तले गरीब र निमुखालाई बिना धितो ऋण दिन्छन्। सामान्य फारम भरेको भरमा ऋण पनि पाइन्छ। एकातिर ब्याज दर महँगो छ भने अर्कोतिर गाउँमा उद्यम व्यवसाय सफल हुने सम्भावना कम छ। लघु वित्तले ऋण दिँदा महिलालाई प्राथमिकता दिन्छन्, तर समयमा चुक्ता गर्न नसक्दा महिलाहरू सामाजिक तथा शारीरिक दुर्व्यवहारबाट पीड़ित भएका छन्। कतिपय त मानसिक रोगको चपेटामा परेका छन्। सुदखोर भन्दा चर्का लघु वित्त कान्तिपुर ले मुख्य समाचार बनाएको छ। टुकुचा खोला प्रकरण अन्तर्कालीन आदेशले पायो निरन्तरता, नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन काठमाण्डु महानगरपालिकाको नाममा जारी अन्तर्कालीन आदेशले निरन्तरता पाएको छ। न्यायाधीश टेक प्रसाद ढुंगाना र विमल सुवेदीको संयुक्त इजलासले हिजो अन्तर्कालीन आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो। अदालत असोज 2 गते सो आदेश जारी गरेको थियो। गत असोज 7 आदेश अनुसार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रमाणित प्रतिलिपि झिकाउन मन्त्रालयमा पत्राचार नगएपछि सो आदेशले निरन्तरता पाएको हो। अदालतले हिजै दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो। टुकुचा खोला प्रकरण अन्तर्कालीन आदेशले पायो निरन्तरता, नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। लोकसेवा आयोगले विभिन्न सेवा समूह गरी ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन निकालेको छ। आयोगले आफ्नो पूर्व निर्धारित तालिका अनुसार हिजो विभिन्न सेवा समूहमा गरी 400 भन्दा बढ़ी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गरेको हो। लोकसेवा आयोगका अनुसार निजामतीतर्फ सहसचिव र उपसचिव, स्वास्थ्य सेवातर्फ 11 र 9 तह, मानवाधिकार सेवाको अधिकृत प्रथम र द्वितीय, संघीय संसदको राजपत्रांकित प्रथम र द्वितीयको प्राविधिक र अप्राविधिक गरी 400 भन्दा बढ़ी उपसचिव र सहसचिवको विज्ञापन भएको हो। ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। आयात प्रतिबन्ध नथप्न माग। प्रतिबन्धको समय शुक्रबार सकिने हुनाले व्यवसायको लबिङ तीव्र। कारोबारले यो शीर्षकमा मुख्य समाचार बनाएको छ। व्यवसायका विभिन्न संघ संस्थाहरूले सरकारले लगाएको आयात प्रतिबन्धको म्याद नथप्न माग गरेका छन्। सरकारले गत वैशाखदेखि विदेशी मुद्रा संचितमा चाप परेको भन्दै विभिन्न 10 वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय 6 वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार, जीप, भ्यान, $300 भन्दा बढ़ी मूल्यका मोबाइल, 150 सीसी भन्दा बढ़ीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा उनीहरूले तत्काल आयात प्रतिबन्ध खोल्नुपर्ने माग गरेका छन्। नेपाल समुद्र पार निकासी पैठारी संघले बढ़ी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको अनि अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अरबौं रूपियाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परेको जनाएको छ। आयात प्रतिबन्ध नथप्न माग। प्रतिबन्धको समय शुक्रबार सकिने हुनाले व्यवसायको लबिङ तीव्र। कारोबारले यो शीर्षकमा मुख्य समाचार बनाएको छ। जलवायु असरले कृषिमा ठूलो क्षति। अन्नपूर्णको अर्थतन्त्र पृष्ठमा समाचार छ। बाँकेको नरैनापुर गाउँपालिकामा गत वर्ष 5,456 बिगामा लगाइएको धान बाली बेमौसमी वर्षाले नष्ट गर्यो। 2078 असोज 31 कार्तिक 3 परेको मुसलधारे पानीबाट काटेर खेतमै सुकाइएको धान भिज्यो। यो क्षतिबाट 5,78,00,000 रूपियाँ बराबरको धान बाली नष्ट भएको थियो। यता सरकारले नरैनापुरका लागि 2,08,00,000 रूपियाँ मात्रै पठायो। त्यो रकम वितरण गरेको 2 साता मात्र भएको छ। ब्याङ्कको खाता नम्बर नमिल्दा सबैले बुझिसकेका छैनन्। किसान मारमा पर्ने श्रृंखला रोकिएन। यो वर्ष समयमै वर्षा नहुँदा नरैनापुरमा 15% मात्र रोपाई भयो। 85% धान खेत बाँझे भए। धान पाकेर भित्र्याउने बेला नआउँदै किसानलाई खाद्य संकट शुरू भइसकेको गाउँपालिकाले भनिरहेको छ। नरैनापुरलाई जिल्ला विपद व्यवस्थापन समितिले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर संघीय र प्रदेश सरकारसँग राहत मागेको छ। केही दिन अघि अर्थमन्त्री जनार्दन शर्माले नरैनापुर क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो। उहाँले तत्कालका लागि राहतका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो। तर सरकारी राहत अहिलेसम्म नरैनापुर पुगिसकेको छैन। जलवायु असरले कृषिमा ठूलो क्षति। अन्नपूर्णको अर्थतन्त्र पृष्ठमा समाचार छ। फाइभजी भारतमा शुरू, नेपालमा कहिले शीर्षक दिँदै कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छ। मोबाइल फोनको 5G सफ्टवेयर तत्काल अपडेट गर्न भारतले फोन निर्माता कम्पनीहरूलाई दवाब दिइरहेको छ। कम्पनीहरूले हुन्छ भनिसकेका छन्। छिमेकमा द्रुत गतिमा 5G को व्यावसायिक शुरूआत भइसक्दा नेपालमा भने यसको परीक्षण समेत हुन सकेको छैन। झण्डै 1 वर्षपछि नै परीक्षण अनुमति पाएको नेपाल टेलिकमले यसलाई आवश्यक उपकरण अझै पनि पर्याप्त मात्रामा भित्र्याइसकेको छैन। 5G भारतमा शुरू, नेपालमा कहिले शीर्षकमा कान्ति पुरले अर्थ वाणिज्य पृष्ठमा समाचार बनाएको छ। 10 अर्ब लगानीको सूचना महामार्ग परियोजना अलपत्र, 2 वर्षको काम 6 वर्षमा पनि सकिएन। नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। देशभरका जिल्ला सदरमुकामसम्म इन्टरनेट पुर्याउने लक्ष्य सहित शुरू गरिएको सूचना महामार्ग परियोजना अलपत्र परेको छ। नेपाल दूरसंचार प्राधिकरणले 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित संचालन गरेको परियोजना 6 वर्ष पुग्दा पनि अलपत्र अवस्थामै छ। मध्य पहाड़ी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्न संचालन गरिएको सूचना महामार्ग परियोजनाका लागि प्राधिकरणले करिब 10 अर्ब लगानी गरेको छ। सूचना महामार्ग परियोजनालाई प्राधिकरणले 3 वटा प्याकेजमा विभाजन गरेको छ, जसमध्ये प्याकेज नम्बर 1 को भौतिक प्रगति करिब 61% र 3 को 16% सकिएको छ, तर दोस्रो प्याकेजको भने काम नै शुरू भएको छैन। परियोजना सम्पन्न गर्न प्राधिकरण र सेवा प्रदायक कम्पनी बीच 9.97 अर्ब रूपियाँ ठेक्का सम्झौता भएको छ, जसमध्ये 2.09 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ। प्याकेज 1 का लागि 61.55 करोड़ अग्रिम भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ। त्यस्तै भन्सार महसुल बापत 12.80 करोड़ भुक्तानी भएको छ। यस्तै प्याकेज 2 का लागि अग्रिम भुक्तानी बापत 40.20 करोड़ भुक्तानी भएको छ। 10 अर्ब लगानीको सूचना महामार्ग परियोजना अलपत्र, 2 वर्षको काम 6 वर्षमा पनि सकिएन। नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। अब सम्पादकीयको पालो। गोर्खापत्रले सम्पादकीय लेखेको छ, स्वदेशमा लगानी आह्वान शीर्षकमा विश्वका विभिन्न भागमा रोजगारी अध्ययनका साथै उच्च जीवनस्तरको अभिलाषा तथा अन्य अवसर प्राप्तिका निम्ति एक देशका बासिन्दा अर्को देशमा बसाईसराई गर्ने परम्परा लामो छ। विश्वव्यापीकरणको प्रभावले विगत केही दशक यता यो प्रवृत्ति निकै फस्टाएको छ। अन्तर्राष्ट्रिय आप्रवासनको यस कड़ीमा नेपाली समुदाय अछुतो छैन। विश्वको थुप्रै मुलुकमा अवसर प्राप्तिका लागि नेपाली पुगेका छन्। यिनै प्रवासी नेपालीको संगठित संस्थाका रूपमा गैर आवासीय नेपाली संघ एनआरएनएले छरिएका नेपालीलाई एकै छातामुनि आबद्ध गरेर मातृभूमिप्रतिको दायित्वलाई झकझकाउने प्रयास गरिरहेको छ। यसमा केही सफलता समेत प्राप्त हुँदै गएको छ। स्वदेशमा लगानी आह्वान शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। कान्तिपुरले सरकार र व्यवसायी यात्रुको जीवनप्रति जिम्मेवार बनून् शीर्षकमा सम्पादकीय बनाएको छ। हरेक वर्ष ठूला चाडबाड़को आसपास सार्वजनिक सवारी दुर्घटनाको अप्रिय खबर सुन्नु नेपालीको नियति जस्तै बनेको छ। यसपालि पनि असोज 20 गते नारायणगढ़बाट वीरगंजतर्फ गइरहेको बस अमलेखगंजमा दुर्घटना हुँदा 18 जनाको मृत्यु भयो, 29 जना घाइते भए। यसको 3 दिनपछि काठमाण्डु आउँदै गरेको बस रामेछापमा दुर्घटनामा पर्यो, 13 यात्रु घाइते भए। सवारी दुर्घटनाका अन्य छिटपुट घटनाहरू पनि भइरहे। यस्ता घटनाको जिम्मेवारी भने कसैले पनि लिनु परेको छैन, जिम्मेवारी लिने चलन पनि छैन। सरकार र व्यवसायी यात्रुको जीवनप्रति जिम्मेवार बनून् कान्तिपुरले सम्पादकीय बनाएको छ। निष्ठा हराएको नेपाली राजनीति शीर्षकमा अन्नपूर्णले सम्पादकीय बनाएको छ। सामन्तवादी सोच शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। यस्तै नेपाल समाचार पत्रले स्वास्थ्य र राजनीति शीर्षकमा सम्पादकीय बनाएको छ। विपद व्यवस्थापनमा वैज्ञानिक प्रयासको खाँचो, यो सम्पादकीय हो राजधानीको। र कारोबारले सुरुङ मार्ग निर्माण सम्पन्न समयमा नै गर्न आवश्यक शीर्षकमा सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।